أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. سلام کو سیدھے راستے پر، ان کے راستے پر جس پر تو نے انعام کیا، ان لوگوں کے راستے پر نہیں جو مغضوب ہیں یا جن پر غضب کیا گیا ہے، اور ان کے راستے پر بھی نہ چلا جو ضالین ہیں یعنی گمراہ ہیں. سورہ فاتحہ تین حصوں پر معنوی اعتبار سے بانٹا گیا ہے. ایک حصہ ہے الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین، دوسرا حصہ ہے ایاک نعبد و ایاک نستعین، اور تیسرا ہے اہدنا الصراط المستقیم سے ولا الضالین تک. جب بندہ کہتا ہے الحمدللہ رب العالمین، اللہ پاک فرماتے ہیں حمیدنی عبدی، میرے بندے نے میری تعریف کی. اتنا پسند آتا ہوں گا اللہ تعالیٰ، باوضو بندہ قبل روح ہاتھ باندھ کے کھڑے ہو کر جب کہتا ہے الحمدللہ رب العالمین، تو اللہ پاک فرماتے ہیں میرے بندے نے میری تعریف کی. جب کہتا ہے الرحمن الرحیم، تو اللہ تعالیٰ فرماتے ہیں اثنا علی عبدی، میرے بندے نے میری ثنا بیان کی. اور جب کہتا ہے مالک یوم الدین، تو اللہ تعالیٰ فرماتے ہیں مجدنی عبدی، میرے بندے نے میری بزرگی بیان کی. اور جب بندہ کہتا ہے ایاک نعبد و ایاک نستعین، تو اللہ تعالیٰ فرماتے ہیں ھذا بینی و بین عبدی ولی عبدی ما سأل. یہ آیت ایسی ہے کہ اس کا آدھا حصہ اور آدھا حصہ، یہ دو آدھے حصے ملا کے آدھے آدھے میرے میرے بندے کے درمیان میں. ایاک نعبد، عبادت کے مستحق وہ ہیں، وہ حصہ اللہ کا ہے. وہ ایاک نستعین، یہ استعانت مدد کا مانگنا، یہ بندے کا کام ہے، یہ حصہ بندے کا ہے. اور جب اہدنا الصراط المستقیم سے ولا الضالین تک کہتا ہے، تو کہتے ہیں کہ ھذا لی عبدی، یہ پورا میرے بندے کا ہے، اور میرا بندہ مجھ سے جو مانگے گا میں اسے دوں. ھذا لی عبدی ولی عبدی ما سأل. ذہن میں یہ مضمون اگر رہا تو پڑھتے وقت میں اس میں رہنا آسان ہے نا، ادھر ادھر بھاگنے کا رہتا پھر. اسی لیے ایک طریقہ کار یہ بتایا جاتا ہے کہ ہر ساتھی کو جو کچھ نماز میں ہم پڑھتے ہیں اس کا ترجمہ بھی یاد ہونا چاہیے، تاکہ جو کچھ ہم زبان سے پڑھ رہے ہیں، زبان تو وہ الفاظ کی ادائیگی میں مشغول ہے، تو دماغ اور عقل اس کے معنی کیا ہے اس کو سمجھنے میں مشغول ہوگی، اور یہ جو دل ہے یہ اس سے متاثر ہونے میں لگا رہے. اور یہ آداب تلاوت سے، جب ہم قرآن پاک پڑھیں تو تین آداب، ایسے تو بہت سے آداب ہیں، لیکن اس نقطۂ نظر سے جو ہم آپ کو سنا رہے ہیں، زبان صحت ادا میں مشغول ہو، عقل سمجھنے میں مشغول ہو، دل اثر لینے میں مشغول. یہ آداب تلاوت میں سے ہے، اس لیے کم از کم اپنی اصلاح کے خواہش مند جتنے لوگ ہیں ان لوگوں کو تو سب کو اتنا ترجمہ تو یاد ہی رہنا چاہیے جتنا ہم قرآن پاک نمازوں میں پڑھتے ہیں، اور ان اذکار کا بھی ترجمہ یاد رہنا چاہیے جو ہم نماز میں ادا کرتے ہیں. کسی بزرگ کے بارے میں آیا نماز پڑھا رہے تھے، الحمدللہ رب العالمین، رک گئے، پھر الحمدللہ رب العالمین، پیچھے مسلیوں کو جو صورتیں یاد رہتے نا، امام کا سانس لینا مشکل کر دیتے. ذرا ان اطمینان سے گہری سانس لینے کی نیت سے رکا، فوراً پیچھے سے لقمہ دے دیتے. تو وہ صاحب الحمد للہ رب العالمین بول کے رکے ایک وقت, تو شاید یہی سمجھے کہ آگے کے پڑھنے کے واسطے رکے ہوں گے, پھر وہی الحمد للہ رب العالمین بول کے رکے. تو فوراً پیچھے سے الرحمن الرحیم, تو پھر وہ صاحب الحمد للہ رب العالمین, تو پھر وہ صاحب بولے الرحمن الرحیم. کئی مرتبہ ایسے ہی ہو گیا وہ الحمد للہ رب العالمین چھوڑ رہے نہیں. بہرحال یوں تو کر کے پھر گاڑی آگے بڑھ گئی, نماز پوری ہوئی. کسی نے کہا اول تو عام طور پر سورہ فاتحہ میں بھول نہیں ہوتی کثرت سے پڑھے جانے کی وجہ سے, اور دوسرا یہ کہ لقمہ دیے تو بھی نیلے رنگ کا قصہ ہے. تو انہوں نے کہا کہ جب بھی میں الحمد للہ رب العالمین کہتا ہوں تو سن لیتا ہوں حمیدنی عبدی کا جواب آیا ہے کہ نہیں آیا, کہ خیال رہتا. تو یہ تین حصوں میں بٹا ہوا ہے سورۃ الفاتحہ. آخر کا حصہ چل رہا اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم. صراط مستقیم کون سا ہے؟ اللہ کے انعام یافتہ لوگوں کا جو راستہ ہے وہ ہے صراط مستقیم. اللہ تعالیٰ کے انعام یافتہ لوگ کون ہیں؟ انبیاء ہیں, صدیقین ہیں, شہداء ہیں, صالحین ہیں. بحیثیت مجموعی دو ہی چیزیں ان چیزوں کا ذریعہ ہیں ان مقامات کا, جو غیر نبی کے واسطے صالحیت کا, شہادت کا اور صدیقیت کا. نبوت تو وہاں بھی چیز ہے, عطائی چیز ہے, یہ کسب سے حاصل کرنے کی چیز نہیں ہے. ہمارے حضرت صوفی صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ پروردگار عالم نے قرآن پاک میں چار گروہوں کا تذکرہ کیا ہے, ایک نبیین کا, دوسرے صدیقین کا, تیسرے شہداء کا, چوتھے صالحین کا. تو اب یہ چار گروہوں میں ہیں گویا, صالحین, شہداء, صدیقین, نبیین. پھر فرماتے تھے کہ سب سے پہلی جماعت صالحین, سب سے آخری جماعت نبیین. پہلی جماعت میں داخلہ لینا سب پر فرض ہے اور آخری جماعت میں داخلہ سب کا ممنوع ہے. بیچ کی جو جماعتیں ہیں اس میں داخلہ درجات کی, فضیلت کی, سعادت کی چیز. اب صالحیت آنے کے واسطے کیا کرنا, کل تھوڑی سی بات آپ کو سنائی گئی تھی, ایمان اور عمل صالح, یقین کی پختگی, اعتقاد کی درستی اور عمل کا مرضی مولا کے مطابق ہونا. اللہ کی مرضی کے مطابق کسی بھی عمل کے انجام دینے کے لیے اس بات کا شعور, ادراک, احساس, بیدار رہنا چاہیے کہ ہر چیز کے مالک حقیقی حق تعالیٰ ہیں, اس لیے اس کا استعمال مجھے آزادانہ کرنے کی اجازت نہیں ہے. جس کی چیز ہے اس کی مرضی کے مطابق استعمال کرنا, یہ کسی بھی چیز کے اس کے مالک کو ماننے کا لازمی تقاضا ہے. اب اگر کوئی شخص دوسرے کی چیز اپنی مرضی سے استعمال کرتا ہے تو یہ خائن ہے, غلط روش ہے اس کی. اس لیے یہ سبق ہر ساتھی کو یاد رہنا چاہیے, کسی بھی چیز کے استعمال سے پہلے یہ سوچ لینا اس چیز کا مالک حقیقی میں نہیں ہوں, اللہ تعالیٰ ہے, میں اسے استعمال کرنا چاہ رہا ہوں, تو ان کی مرضی کیا ہے وہ معلوم کر کے استعمال کرنا. یہ سبق کل سمجھ میں آ گیا کہ نہیں آیا؟ آ گیا تو ٹھیک ہے, نہیں آیا تو پھر سنانا پڑتا. یہاں ایک دو تین بول رہے ہیں خالی آ گیا بول کے. مجھے اس موقع پر ایک لطیفہ یاد آیا, کئی ایک لوگ ایسا بیٹھے ہوئے ہیں جیسے ان سے زیادہ دنیا میں کوئی محنت مجاہدہ کیا ہوا ہے ہی نہیں. ایک مولوی صاحب جا کے بچوں کو سبق پڑھائے گئے تھے, سبق پڑھا کے دوسرے دن آ کے بولے کل دیا سو سبق سمجھ میں آ گیا. بچے بولے ہاں مولوی صاحب سمجھ میں آ گیا. جب سمجھ میں آ گیا تو پھر کیا سمجھانا ہے, بول کے چلے گئے تھے. اب وہ چلے گئے تو دوسرے دن پھر مولوی صاحب آئے, بولے پہلے دیا سو سبق سمجھ میں آ گیا. بولے تو پورے بچے نہیں سمجھ میں آیا, مجھ سے سمجھائے بھی تو نہیں سمجھ میں آیا, تو پھر سمجھانے کی کئی کوشش کرنا, بول کے چلے گئے. تیسرے دن پھر آیا کہ بولے पढ़ाई से सबक समझ बच्चे पहले से मशवरा कर लिए। अब अगर ये पूछे तो क्या बोलना, बोल बोले आधे बोलना समझ में आया आधे बोलना नहीं समझ में आया, बोल के तय कर लेते बच्चे। तो आगे पूछे तीसरे दिन, समझ में आया सबक दिए सो, आधे बोले समझ में आया आधे बोले नहीं समझ में आया। तो बोले कहते जिनको समझ में आया ना, जिनको नहीं समझ में आया उनको समझाओ, बोल के चले गए। तो मैं क्या करूं वो सोच रहा हूं। आज का सबक है गैरिल मग़ज़ूब अलैहिम वलद्दाल्लीन। दुनिया में दो ही किस्म के तबकात हैं अल्लाह के नाफरमानों के। एक तबका वो है जिसके पास जानकारी है, वाकिफियत है, जानने के बावजूद अल्लाह की नाफरमानी करता है। और एक तबका वो है जिसके पास जानकारी की कमी है, वाकिफियत और आगाही की कमी है, बेइल्मी और जहालत है, और उसकी वजह से नाफरमानी करता है। अब जाहिर है कि जो भी नाफरमान है वो नापसंदीदा है, और नाफरमानों के रास्ते पर चलने की इजाज़त नहीं है। अल्लाह पाक ने फरमाया इत्तबी सबील मन अनाब इलैया, जो मेरी तरह मुतवज्जे है उसके रास्ते की पैरवी करो। प्यारे नबी अलैहिस्सलाम को ऐलान करने का हुक्म दिया गया फत्तबिउनी, मेरी इत्तबा करो। قل هذه سبيلي ادعو الى الله على بصيره انا ومن اتبعني, ये मेरा रास्ता है अल्लाह की तरफ बुलाता हूँ मैं भी और वो लोग भी जो मेरी इत्तबा करते हैं। तो जो लोग हिदायत याफ्ता हैं उनकी पैरवी, उनके नक्श कदम पर चलना। तो ज़ालीन कहते हैं गुमराहों को, और मग़ज़ूबी अलैहिम कहते हैं उनको जिन पर गुस्सा किया गया। मुफस्सिरीन कहते हैं कि मग़ज़ूबी अलैहिम से मुराद यहूद और ज़ालीन से मुराद नसारा है। इनके पास इल्म की कमी थी, उनके पास इल्म था उसके बावजूद अल्लाह के मंशे के खिलाफ ज़िंदगी गुजारते थे। तो यहूद और नसारा इनके रास्ते पर मौला मत चला, इस तफसीर की रोशनी में यह हुआ। इल्म होने के बावजूद दीन और शरीयत पर नहीं रहना, ये जितनों में है उनके रास्ते पे नहीं जाना। जहालत और नावाकिफियत जितनों में है उनके रास्ते पे नहीं जाना। इसमें और भी वाज़े है, जुज़िया बतलाया गया है, वो ये है कि यहूद तफरीत का शिकार और नसारा इफरात का। यहूदियों का तो ये आलम था कि उन्होंने इस दर्जे लोगों के साथ नाकदरी का, बे एहतरामी का, बे इकरामी का मामला किया कि अंबिया को भी कत्ल किया, जिसका जिक्र कुरान पाक में आया वह यक्तुलून नबीयीन बगैर हक, पैगंबरों को कत्ल करते हैं। और इनका नसारा का जो आलम था वो ये कि इस दर्जे इफरात इनमें कि किसी को एहतराम की निगाह से देखना शुरू कर दिए तो बंदे को खुदा बना दिए। अगरचे ये चीज़ यहूद के भी पास लोगों में पाई जाती थी, जैसे कुरान पाक में अल्लाह पाक ने फरमाया वकालत यहूद उज़ैर इब्नुल्लाह वकालत नसार मसीह इब्नुल्लाह। अल्लाह ताला फरमाते हैं कातलहुमुल्लाह, अल्लाह इनको बर्बाद कर दे। उज़ैर ने कहा, यहूद ने कहा कि उज़ैर अल्लाह के बेटे, और नसारा ने कहा कि मसीह अल्लाह के बेटे। बढ़ाया तो खुदाई का दर्जा देने में लग गए। लेकिन आज के यहूदियों को आप पूछेंगे कि तुम लोग उज़ैर को अल्लाह का बेटा मानते थे तो नहीं मानते हो, इस वास्ते कि उनका एक गुरु था जिसने ये कहा था। तो इफरात तफरीत नहीं, अब किसी के इकराम में एहतराम में इतना बढ़ा देते उसे, देखने वालों को ये समझ में आता है कि लोग इसकी परस्तिश शुरू कर दिए क्या। ऐसा बोलो जायज़ नहीं, इसका नाम इकराम नहीं, इसका नाम एहतराम नहीं। जिसका जो مرتبہ ہے، مقام ہے، بس اس کو وہ دینا، بندے کو بندہ، اللہ کو اللہ، ولی کو ولی، نبی کو نبی. افراد تفرید نہیں، میانہ پناہی سزاوار ہے، درمیانہ انداز رہنا چاہیے کسی بھی چیز، جس کا جو مقام ہے اسے وہ مقام پر رکھو. تو جو لوگ علم رکھ کر اللہ کے خلاف زندگی گزارتے ہیں، ان کا راستہ اے اللہ نہ چلائیے، اور جو گمراہ ہیں ان کے راستے پر مت چلائیے، ان کے راستے پر چلائیے جو انعام یافتہ ہیں. یہ دعا بندہ مانگ رہا، دعا تو یہ مانگ رہا، مگر یہ دیکھ رہا کہ وہ یہودیوں میں کیا فیشن چل رہا، نصارہ میں کیا چل رہا، مغربی دنیا میں کیا چل رہا، اپنا رہے ہیں اسے. وہ کسی نصارہ میں سے کسی سے بات چیت ہو گئی، اپنوں میں سے کسی کی، بولے کیا کوششیں ہو رہی ہیں، کیا ہے کیا نہیں. بولے تو اتنے لوگوں کو ایسا بنا دیے، اتنے لوگوں کو عیسائی بنا دیے. تذکرہ آیا تو غیروں کے نام زیادہ آ رہے تھے، زنا مسلمانوں کے زیادہ نہیں آ رہے تھے. تو بولے کیا کام کرے پھر، تم کوئی خاص کام نہیں کرے، جو نشانہ تھا اصل میں وہ تو پورا ہی نہیں کرے. تو بولا کہتے ہیں ان کا کارندہ، پھر اس میں نام کے اعتبار سے تو جی ان کے نام میرے پاس زیادہ نہیں ہے، لیکن ان میں کی اکثریت کو مسلمان بھی رہنے نہیں دیا. بولا اس لیے ذرا اپنی اپنی زندگیوں کو دیکھ لینا، اپن کس کے راستے پر چل رہے ہیں، کن کی تہذیب پسند ہے. وہ کسی نے بہت ہی کوڑ کے کہا تھا، وزام ہم ہیں نصارہ تو تمدن میں ہنوت. ہر طرز عمل انہی لوگوں کا زیادہ تر اپنایا جا رہا ہے اس وقت میں، جن کے طریقے پر چلنے سے قرآن و سنت نے منع کیا ہے. اللہ پاک نے قرآن پاک میں ارشاد فرمایا، یا ایھا الذین آمنوا لا تتخذوا الیہود والنصارى اولیاء. یہود و نصارہ کو دوست مت بناؤ. اور یہ بھی آپ کو معلوم ہے کہ سب سے زیادہ کٹر دشمن مسلمانوں کا یہودی ہوتا ہے. قرآن پاک میں ہے یہ، لَتَجِدَنَّ أَشَدَّ النَّاسِ عَدَاوَةً لِّلَّذِينَ آمَنُوا الْيَهُودَ وَالَّذِينَ أَشْرَكُوا. لوگوں میں سب سے زیادہ سخت تر دشمن مسلمانوں کے یہودی ہوتے ہیں اور مشرکیں، اور اسی کا نتیجہ ہے کہ آج دنیا بھر میں مسلمان جگہ جگہ جو پریشان ہو رہے ہیں، اسی کا نتیجہ ہے. مگر مسلمانوں کو بھی ان حالات کی وجہ سے نہ تو مایوس ہونا ہے نہ پست ہمت، لیکن ایک نہ ایک دن بہرحال ان کو زیر ہونا ہی ہے. ایسی حالات میں ہم میں جو کسر ہے وہ کسر دور کرنا، کمی کسر بولے تو. ہمارے ہندوستان کے ابھی ماضی قریب کے ایک بزرگ نے فرمایا، وعدہ غلبہ ہے مومن کے لیے قرآن میں. قرآن میں ایمان والے کے واسطے غلبے کا وعدہ کیا گیا ہے. لا تہنوا ولا تحزنوا وانتم الاعلون ان کنتم مؤمنین. وانتم الاعلون، تم ہی اونچے رہو گے، تم ہی سربلند رہو گے، بشرطے کے صاحب ایمان ہو. تو اس کی ترجمانی کر رہے ہوں وہ بزرگ، وعدہ غلبہ ہے مؤمن کے لیے قرآن میں، پھر جو تو غالب نہیں، کچھ ہے کسر ایمان میں. دیکھیں تو سمجھ میں آنا کہ ہم قرآن و سنت کے ماننے والے لوگ ہیں. تقریبوں میں جا کے دیکھو، ایسا معلوم ہوتا ہے کہ اسلام کا دور دور تک کہیں پتہ نہیں. کھانے میں، پینے میں، پہننے میں، چال میں، انداز میں، کوئی ایک بیچارہ اگر کرتا پاجامہ ٹوپی پہن لے کے چلے گیا تو اس کو ذرا سمجھ میں نہیں آتا کہ میں کہاں آیا. جیسے اس کے برعکس کبھی کبھی ہوتا ہے، خالص پیور اسلامی تہذیب، اسلامی ماحول کی ایک تقریب میں ایک صاحب آ گئے، وہ شرٹ پینٹ پہن گئے. ایک بھی وہ شرٹ پینٹ والا، بغیر سر پہ ٹوپی والا جی ایسا کوئی نہیں دکھ رہا تھا، داڑھی والا، بغیر داڑھی والا کوئی بھی نہیں دکھ رہا تھا. وہ صاحب آ گئے، اس میں بڑی مشکل سے آ ہی گئے تھے تو پھنس کے رہے تھوڑی دیر، جلدی سے نکل کے چلے گئے. بعد میں ان کے گھر کے متعلقین کو جو اس تقریب کے رشتہ داروں میں سے تھے ان کو بولے، پہلے سے بولنا نہیں، मैं भी जरा उनके हिसाब से आता था। और अब उमूमी हैसियत से क्या हो रहा है, उमूमी हैसियत से आ रहा है कि साहब कोई पाबंद आदमी चले गया तो उसको समझ में नहीं आ रहा कि मैं किस माहौल में आ गया हूँ। तो दुआ मांग रहे हैं कि मखज़ूबी अलैहिम के रास्ते पे मत चला, और दिलचस्पी पूरी उनके ही रास्ते पे चलने में दिखा रहे हैं। बिल्कुल अजीब गरीब किस्म की सूरत हाल हो गई है। जबान से कुछ बोल रहे हैं, दिल में कुछ, जबान के बोल अलग हैं, अंदर उनका तकाजा अलग। और आपको मालूम है कि जिस जबान की दुआ में दिल भी साथ न दे वो दुआ कबूल नहीं होती। इसलिए भाइयों, अपना अपना जायजा लेना हर शख्स को, अपने घरों से, अपने तकरीबों से, पूरे गैरों के तरीके निकालना, उनके तरीके पे अपने को चलना है नहीं। हम तो हर नमाज में, हर नमाज की हर रकात में दुआ मांग रहे हैं, अल्लाह उनके रास्ते पे मत चला। अब अल्लाह ताला ने बता दिया कि उनका रास्ता हमको पसंद नहीं है, हम ये दुआ मांग रहे हैं कि उनके रास्ते पर मत चलाइए, और हम उन्हीं के रास्तों को पसंद कर रहे हैं। अब ये पढ़े लिखे लोग गलत रास्ते पे हैं, उनकी भी नहीं मानना है, उनकी रास्ते पे भी नहीं चलना है। वे पढ़े लिखे, बे जाने बूझे, बे इल्म, ना वाकिफ तबके जो गलत रास्ते पर चल रहे हैं, उनके रास्ते पर भी नहीं जाना है। इसलिए एक आसान तरीका यह बताया गया है कि भाई कुछ भी करना चाहते हैं तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का क्या तरीक़ा है मालूम करके करो। एक साहब को बोले, बेटी की शादी है तुम्हारी, मस्जिद में करो, प्यारे नबी अलैहिस्सलाम का फरमान भी है, इस वास्ते बेहतर है, अच्छा है कि मस्जिद ही में करो। तो कोई पराया बोला तो उतना ज़्यादा दुख नहीं होता। अपने आप को मुसलमान बोलने वाला जब ये बोलता है, क्या समझ के बोल रहे हैं आप ऐसा, क्या मेरी बीवी को, मेरी बेटी को बेदिक्की समझे, उसके आगे पीछे कोई भी नहीं है समझे क्या? मुसलमान की जबान से ये जुमला निकल जाता। जबकि हदीस में आता है, आलिन निकाह व जालू फिल मसाजिद, निकाह ऐलान से करो और महफिल निकाह का इनेकाद मस्जिद में करो। अगरचे हुक्म के एतबार से एक तरगीबी हुक्म है, बिल्कुल इख्तियार नहीं कर रहे वो तौर तरीक। देखा देखी तो सुना, इस वक्त में तो सूरत हाल ऐसी हो गई है कि वो तकरीबों में अब तो खुला हुआ नाजायज़ काम भी बड़े शौक से लोग कर रहे हैं। जैसे गाना खुला हुआ नाजायज़ काम है ना, वाज़ेह इरशाद है ना हदीस में कि गाने से निफाक पैदा होता है। एक साहबी एक बच्चे के साथ जा रहे थे, रास्ते में गुजरते हुए किसी जगह एक चरवाहा वो बांसुरी बजा रहा था, वो दूर से आवाज़ आती ऐसे कानों में उंगलियां रख ली, जल्दी 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 जा रहे हैं, बच्चा भी साथ में जल रहा। काफ़ी दूर चले गए वो पैट से, जाके उसको वैसे ही रख के पूछे, कहते आवाज़ आ रही क्या? बोल नहीं आ रही, बोल के बोला तो फिर निकाले। इतना ज़्यादा एहतियात करते थे पहले वो, आजकल के समझदारों का आलम ऐसा है कि पैसे दे के खरीद रहे गाने, पैसे दे के खरीद रहे नहीं। वो आते हो मैसेज आते रहते, फलाने फिल्म का गाना तुम्हारे फ़ोन में डाल देते, 7 रुपये भेजा दो। कितने लोग अभी जा रहे हैं डला रहे हैं। अब कितने में कितने पैसों के मैसेज आ रहे हैं आजकल, मेरे को नहीं मालूम है, वो पुरानी बात सुना रहा हूँ। पैसे दे दे के गाने भर रहे हैं, पैसे दे दे के वीडियो ले आ रहे हैं, पैसे दे दे के नंगी फिल्मों की कैसेट लेके आ रहे हैं। स्वास्तिक साहब बहुत कुड़ के बोले, सारे मुख्तलिफ किस्म के गुनाहों पर मुसलमानों का खर्चा जो कुछ हो रहा है उसका तो अंदाज़ा ही लगाना मुश्किल है। एक एक गुनाह पर सिर्फ मुसलमानों का होने वाला खर्च करोड़ों का है। अब समझ में नहीं आ रहा लोगों को गफलत की वजह से, मगर आपको समझ में आया कि नहीं आया? एक एक गुना पे इतना लंबा चौड़ा खर्चा हो रहा, सो समझ में आ गया तो ठीक है, नहीं समझ में आया तो फिर समझाने के बाद से और कुछ बोलना पड़ता, या फिर समझाने के बावजूद नहीं समझ रहे हैं तो फिर खामखा सहमत क्यों करना, जाके आराम कर लेना ठीक रहता। مثلاً نبی رحمت صلی اللہ علیہ وسلم کی ایک سنت ہے چہرے والی، وہ جن صاحب نے بتایا تھا انہوں نے چونکہ یہی چیز مثال میں دی تھی اس لیے میں آپ کو سنا دے رہا ہوں کہ ذرا دیکھو کہ روزانہ چہرے والی سنت کو مٹانے کے لیے مسلمانوں کی کتنی بڑی تعداد کتنا خرچ کرتی ہے، اس سے آپ کو اندازہ ہو جائے گا کہ لاکھوں روپے ایک ایک شریعت کے حکم کی خلاف ورزی میں مسلمان خرچ کرتے ہیں۔ اب یہ حساب سے آپ مختلف قسم کے گناہوں کو دیکھو کہ ان کے اوپر کتنا خرچ ہو رہا ہے تو پتہ چلے گا، اربوں کھربوں روپیے امت مسلمہ آج دین و شریعت کی خلاف ورزی پر خرچ کرتی۔ اور پھر اس کے بعد میں یوں کہتی ہیں کہ صاحب برکت نے اور ہی کیا کرنا، جبکہ بتا دیا گیا ہے کہ اگر پیسے کا استعمال اللہ کے منشے کے مطابق ہوتا ہے تو پیسے میں برکت ہوتی ہے۔ یہ برکت کا ایک عمومی نسخہ ہے، اسے یاد رکھو، روزگار میں برکت کے لیے آ کے مول صاحب کوئی وظیفہ دیا بول کے پریشان مت کرو، یہ جو وظیفہ دیا جا رہا ہے اس کو اچھا یاد رکھو، سب کے واسطے یہ بالکل پکا قاعدہ ہے، مال کا بے جا استعمال نہیں رہنا، گناہ کی جگہ پیسہ خرچ نہیں ہونا، ناجائز جگہ اپنی دولت نہیں جانا، بر محل خرچ کرو، ضرورت پر خرچ کرو، کار ثواب میں خرچ کرو، صدقات و خیرات میں خرچ کرو، اس سے مال میں برکت ہوتی ہے۔ غلط جگہ خرچ کریں گے تو بے برکتی تو لازمی ہے۔ اب جو چیزیں اپنے کو معلوم ہیں دین کی، معلوم رکھ کر اگر ہم اس کے خلاف کر رہے ہیں تو یہ کس کے مشابہ عمل ہو جا رہا، مغضوبی علیہم کی، ہے نا، پورے وہ تو نہیں لیکن ان کے عمل کے تھوڑا مشابہ ہو جا رہا، نہیں ہو جا رہا کہ جانتے بوجھتے خلاف ورزی شریعت کی، جانتے بوجھتے مخالفت اللہ کی، اللہ کے رسول کی، اور اگر علم نہیں حاصل کر رہے ہیں، قرآن و سنت میں کیا ہے نہیں جان رہے ہیں، علماء ربانی سے کم از کم پوچھ کے کرنا آخری درجہ ہے نا، یہ تو علم کی روشنی میں زندگی گزارنے کا، پوچھ کے کرنا، اور یہ پوچھنے میں کوئی تکلف کرنے کی، حجاب کی، جھجک کی ضرورت نہیں ہے، اپنی پوزیشن چھوٹی ہے، منجلی ہے، بڑی ہے، کیسی بھی رہے، پوچھنے میں کوئی حرج نہیں ہے۔ ایک لکھپتی آدمی ہوتا ہے، کسی صاحب سے اس کو ملاقات کرنا ہوتا ہے، دور و دراز سے کہیں آتا ہے، خالی اسے محلہ معلوم رہتا ہے کہ بھائی فلانے محلے میں رہتے ہیں وہ صاحب، اب اس کو کچھ نہیں معلوم گلیاں کون سی ہیں، کوچے کون سے ہیں، ہے وہ لکھپتی، آٹو والا کھڑے رہتا روڈ پہ، اس سے پوچھتے یہ صاحب کا گھر معلوم ہے کیا، ایک رکشے والا کھڑے رہتا، یہ کاغذ پہ یہ نام ہے، یہ پتہ ہے، یہ محلہ بول کے لکھے، معلوم ہے کیا، ذرا معلوم ہے تو بتا دو، کس سے پوچھ رہا، کون، لکھپتی پوچھ رہا رکشے والے سے، کوئی شرم محسوس کرتا، کچھ بھی نہیں، معمولی سی دنیا کی کسی چیز کو معلوم کرنے کے واسطے، معلوم نہیں ہے تو معلوم کرنے میں کوئی شرم نہیں، کوئی حجاب نہیں، کوئی شرمندگی نہیں، اللہ کیا چاہتے ہیں، اللہ کے رسول کیا چاہتے ہیں، دین و شریعت کا کیا تقاضا ہے، یہ معلوم کرنے کے واسطے اگر کسی عالم ربانی سے ہم پوچھ لیے تو اپنی پوزیشن خراب ہو جاتی، معلوم کر کے اللہ کے منشے کے مطابق زندگی گزارنا ہے، اور اگر معلوم نہیں ہے تب بھی اللہ کے منشے کے خلاف زندگی گزارنے کی اجازت نہیں ہے تو کیا کرنا، کسی جاننے والے سے پوچھ کے کر لینا، میں یہ عمل انجام دینا چاہتا ہوں، یہ جائز ہے یا نہیں، درست ہے کہ نہیں ہے، اللہ کے منشے کے موافق ہے یا نہیں ہے۔ اور بعض لوگوں کو جب اس قسم کی بات بولی جاتی ہے اور کسی کی غلطی کے اوپر کوئی براہ راست روکتا ہے، ٹوکتا ہے، تو وہ لوگ جو دلیل میں چیز پیش کرتے ہیں وہ اس سے بڑی بڑی غلطیوں میں مبتلا لوگوں کو پیش کرتے، انہوں ویسا کر رہے ہیں، انہوں ویسا کر رہے ہیں، انہوں ویسا کر رہے ہیں، میں ایسا کرا تو کیا ہوا، اور یہ منطق تو عدالتوں میں بھی نہیں چلتی، یہاں کی عدالتوں میں نہیں چلتی، یہاں اگر ایسی کوئی بات پیش کرے یہاں کی عدالت میں جج کے سامنے اور بولتا غلط نظیر دلیل نہیں بنائی جا سکتی، یہ بولتا، اب بولتے انہوں ایسا کر رہے ہیں، انہوں ایسا کر رہے ہیں، انہوں ایسا کر رہے ہیں، अरे उन्हों लाखों करोड़ों खा जा रहे जी, हम लोग हजार दो हजार खाए तो क्या हो। बोलते भाई एक ट्रक गंदगी गंदगी है जी, एक लारी गंदगी गंदगी है जी, एक कटोरी गंदगी गंदगी नहीं है, गंदगी छे ना। वो दलील में पेश करते वैसे, एक जगह एक साहब को बोले ये गलत है ऐसा नहीं करना, बोले तो वो साहब क्या बोल रहे हैं, क्या मोल साहब आप मच्छर छान के पीने के वास्ते बोल रहे हैं, लोग ऊंटा ऊंटा निकल जा रहे हैं। तो नहीं मिसाल समझ में आई कि नहीं आई, पूछ के जिंदगी गुजारो भाई। अगर नहीं जानते हैं, जानते हैं तो उसके मुताबिक अल्लाह का मंशे को पूरा करने के साथ जिंदगी गुजारना चाहिए। जानते बूझते दीन और शरीयत की खिलाफ वर्जी बहुत ही संगीन जुर्म है, और अनजाने में दीन और शरीयत की खिलाफ वर्जी ये भी संगीन जुर्म है, वो बहुत ही संगीन है, ये संगीन है दोनों के दोनों जरायम, दोनों का अंजाम बहुत खराब है। अब हम जब दुआ मांगते हैं हर नमाज में हर रकात में, अल्लाह उनके रास्ते पे मत चला जिन पर आपका गुस्सा हुआ, उन पर उनके रास्ते पे मत चलाइए जो गुमराह हैं, तो अब उसके बाद में ख्याल रखना चाहिए इस बात का कि साहब हमको उनके रास्ते पे जाना है ही नहीं। बेशौरी इतनी ज़्यादा बढ़ गई है कि कुछ मत पूछिए, मौसम हज भी चूँकि आ गया इसलिए सुना रहा हूँ मैं। वो शैतान को कंकरा मारने के वास्ते इतने जोर शोर से जाते पूछो मत, और दूर से पैंट आते ही दौड़ना शुरू कर देते पर कंकर लेके हाथ में, और ऐसा मालूम होता है कि इतना शदीद इसको गुस्सा है कि आज अपना ये पूरा गुस्सा उसके ऊपर उतारेगा और अपनी दुश्मनी बतलाएगा, और हमेशा हमेशा के वास्ते उसके रास्ते पर गोया नहीं चलने के मोहकम इरादे के साथ में जा रहा है। ऐसा मालूम होता वहाँ के उनके तर्ज अमल को देख के भी समझ में आता वैसे, और वहाँ की खसूसियत भी कुछ ऐसी है, ज़रा दिखते ही ज़रा जोश भी बढ़ जाता है, वो पैंट दिखे तो। और वो गुस्से का इजहार करते हैं कि कंकर से मारते हैं, नीचे चप्पल गिरे हुए रहते हैं वो उठा के मारते हैं, किसी की छतरी पड़ी हुई रहती है वो उठा के मारते हैं। चंद बरस पहले तो मुझे इत्तला दी कि साहब एक खातून जो है वो चाकू रख लेके जा रही, कहते हैं कमर पट्टे में चाकू रख ली, कहते अरे जमरात के पास जा रहे हैं वो कहीं को रख लिया, तो आज तो उसे जुबाई कर देती हूँ। मुझे इतने गुस्से के साथ जाते, जाने के बाद में उसको मार के हाथ में का कैमरा देते हैं आदमी को, जरा तुम वहां ठहर के जरा मेरी फोटो लियो, बोल के उसको लग के खड़े रहते थे। बेशौरी की इंतहा है कि नहीं। इस वक्त में उम्मत मुस्लिमा का एक बड़ा तबका इसी तरह की बेशौरी में गिरफ्तार है, उसे क्या कर रहा है क्या करना चाहिए इसका शऊर भी जिंदा नहीं। एक तरफ ये तर्ज अमल है और दूसरी तरफ वो है जो बिल्कुल एक दूसरे के मुतजाद तर्ज अमल है। ऐसे ही हम लोग दुआ मांग रहे हैं कि मौला गुमराहों के रास्ते पे मत चला, मौला गुस्सा वालों जिस जिन पर आपका गुस्सा हुआ उनके रास्ते पे मत चला, और जब जिंदगी गुजारने का नंबर आ रहा है या चलने का नंबर आ रहा है तो उनके ही रास्ते पे चलने के चक्कर में पड़े हुए। इसलिए दोस्तों कुरान और सुन्नत का जो इल्म है वो थोड़ा थोड़ा करके हासिल करते हुए उसी के मुताबिक ज़िंदगी गुजारने का एहतमाम किया जाना चाहिए। अल्लाह ताला अपने करम से सबको सही इल्म अमल की तौफीक अता फरमाए। अल्लाहुम्मा रब्बना लकल हम्द कुल्लुहु व लकल शुक्र कुल्लुहु, रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन नार व अदख़िलनल जन्नता मअल अबरार या अज़ीज़ु या ग़फ़ार या रब्बल आलमीन أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين اللهم إنا نسألك علما نافعا ورزقا واسعا وشفاء من كل داء وصل وسلم وبارك على سيد المرسلين والحمد لله رب العالمين.